नमस्कार, कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 को वाचन लिएर आइपुगेका छौं। गएको साता हामीले यो पुस्तकको तेस्रो श्रृंखला वाचन सुन्यौं। मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको यो छाप्रो नम्बर 55 2075 सालमा प्रकाशित भएको पुस्तक हो। यो पुस्तकभित्र भूटानी शरणार्थीका समस्या जस्ता विषयहरू उपन्यासको रूपमा राखिएको छ। लेखकले यो पुस्तकबारे लेख्नुभएको अंशहरू हामीले गएको साता पनि प्रस्तुत गरेका थियौं, त्यसैको बाँकी अंश छ। उहाँ लेख्नुहुन्छ, यो उपन्यासमा त्यही भोगाईलाई समेट्न जमेरको गरेको छु। नारी पात्रको रूपमा प्रस्तुत गरे पनि यो उपन्यास मेरो आफ्नै भोगाई हो। यो उपन्यास यस रूपमा तपाईँको हातमा आइपुगेको छ। उपन्यास भनिए पनि छाप्रो नम्बर 55 हामी भूटानी शरणार्थीहरूको भोगाईको दस्तावेज हो। भोलिका दिनमा हाम्रा सन्तानहरूले आफ्ना पुर्खाको भोगाई कति कष्टकर थियो, जातीय छुवाछुत कुन हदसम्म थियो भन्ने कुरा पक्कै खोजी गर्नेछन्। त्यसका लागि यो उपन्यासका पाना पनि पल्टाइदिए भने म आफूलाई सफल ठान्नेछु। यो मेरो पहिलो उपन्यास हो, कमी कमजोरी पक्कै होलान्। यहाँ पढेर ती कमी कमजोरी औँलाइदिनु भयो भने म हजुरहरूप्रति आभारी हुनेछु, किनकि आलोचना र टिका टिप्पणीले नै आगामी दिनमा लेखन सुधार्न मलाई मद्दत पुग्नेछ। यो उपन्यास अब तपाईँ पाठकको भयो, मारे पाप पाले पुण्डे भनेर लेखक रमेश दियालीले लेख्नु भएको छ। यसै उपन्यास छाप्रो नम्बर 55 चौथो श्रृंखला अब वाचन हुन्छ। आज शुक्रबार भइगयो। मनमनै भोलिको सूर्य कुर्दै बसे। बिहान सूर्य उदाउनु अघि नै उठ्नु छ। शरीर नजानिदो पाराले फरेङफुरुङ हुन थाल्यो। हर्षले मन गदगद भएर बेलुन फुले चाहिँ फुली गयो। मलाई थाकेको जस्तो भयो, तर आनन्दका रेखाहरू गुजमुजाइरहेका थिए। यो के को आत्मिक आनन्दले मलाई काउकुती लगाउँदैछ। साँच्चै नै मेरो अनुहार दिनभरिको घाम र धुलोले व्याकुल र शिथिल भएको जस्तो देखिन्थ्यो। थकान र हर्षबीच शरीरलाई वात्त खाटमा फालिदिए। रातले लज्जालाई चिर्दै बिहान हुन खोज्दै थियो। निद्रा भागेर कता गयो कता पत्तै पाएन। बिहान झिसमिसेमै उठे। पिकनिक जाँदैछु भन्ने मनमा खुसी छँदै थियो। हातमुख धोएँ, ओठ थर र काप्यो, आछु दाँत किटिक्क काटियो। कस्तो जाडो! आफूसँग भएका दुई चार जोड लुगा लगाउँदै फुकाल्दै गरे। पटक पटक लगाउँथे र फुकाल्थे। ऐना हेर्दा आफैले लाज लाग्थ्यो। ओठ सुक्खा थियो। मसँग लाली थिएन, गाजर पनि थिएन र अन्य श्रृङ्गारका सामानहरू पनि केही पनि थिएन। ऐनाले मलाई हेर्दै जिस्काउँदै थियो। मलाई ऐनादेखि नै रिस उठ्दै थियो। आफ्नै ऐनाले पनि मेरो गरिबीसँग मजाक गरे जै लाग्यो। बाक्लो स्वेटर लगाएँ, अझ जाडो छेकेन। सानो हुँदा खुब रुन्थे, बाउले फकाउँदै सबै कुरा दिन्थे। आज रुन्न लाज लाग्छ, ठुली भइसकेको छु। रोएर पनि कसले दिन्थ्यो र, बाउको अवस्था उयो। पीरहरूको बीचमा पनि हाँसेर बाँच्न सके जीवन साँच्चै सुन्दर लाग्छ। पिकनिक जान घरबाट निस्केँ। साथीहरू स्कुलको चौरमा भेला हुने भएका थिए। सम्झे देवसँगै जान्छु, पर्खिरहेको होला। छिटो छिटो हिँडे। झोलामा स्टिलको थाल र बटुका ठोकिएर ट्वाङ ट्वाङ आवाज दिन्थ्यो। सम्हालेर राख्थे, फेरि उसै गरी ठोकिन्थ्यो, ट्वाङ ट्वाङ। दौडधुप गर्दै सरासर देवको घर पुगे। बोलाए, देव ए देव, तर देव बोलेन। एकछिन पर्खेँ, फेरि बोलाएँ, अह देव बोल्दै बोलेन। गइसकेछ जस्तो लाग्यो। स्कुलको चौरतिर अघि बढे। मेरा पाइला छिटो छिटो स्कुलको चौरतिर अघि बढ्दै थिए। बिहानीको शीतमा पैताला लुछुप्पै भिजेका थिए, जुत्ता थिएनन्। पोहोर साल बाले किनिदिएको चप्पल नै लगाएकी थिएँ। स्कुल छेउमा पुगे, परैबाट गीत सुने। पिरतीको मिठो तिर्सना, सकिँदैन चट्ट बिर्सना। सबै भेला भइसकेछन्। हल्ली खल्ली प्रष्टै सुनिन्थ्यो। कवितालाई देखिहालेँ परैबाट। मोरी आज चिटिक्क देखिन्थे। सलक्क परेको कुर्ता सुरुवालमा सजिएकी थिए। मेरा आँखाले देवलाई खोजिरहेथे। गोरे र हर्के सुब्बा राति नै पिकनिक स्पट रुङ्न गएका रहेछन्। क्लास क्याप्टेन बिरमान हतारिँदै थिए, ल छिटो जानुपर्छ, पालो दिनुपर्छ। क्याप्टेन बिरमान हतारिँदै गर्दा देव आइपुग्यो। बेसरी रिस उठ्यो। ओइ गङ्गा, हेर न देव कस्तो राम्रो देखिएको, कविताले भने। मैले देवको आँखा हेरेँ। अरू दिनमा भन्दा बेग्लै देखिएको थियो। जिन्स प्यान्ट र खैरो सर्टले खुब सुहाएको थियो। कविताले मलाई पुलुक्क हेरी। देवले साइकल डोरायो। हामी बिस्तारै नाच्दै र गाउँदै डाँस खोलामा पिकनिक खान हिँड्यौँ। चिरबिर चिरबिर चराहरू कराउँदै दिनको सुरुवात गर्दै थिए। चाडीमा किरा फट्याङ्ग्राले खस्रा खस्रो गर्दा हिजो अस्ति यस्तो डर लागेन। काम लाग्यो। भर्खर जन्मिएको शिशु चाहिँ कामका कलिला किरणहरू धरतीमा रमाउँदै थिए। सदा चाहिँ डाँस खोलो शान्त थियो, अझ भनौँ मौन थियो। खुसी बाँड्न र शोक मनाउन मिल्ने साझा खोलो यही हो। हाम्रा हजारौँ दुःख यही खोलाले बगाएर लगेको छ। सलक्क निलेको छ पीर व्यथाहरू। कति मान्छेहरू यही खोलामा हराएका छन् धुवाँ बनेर। हुन त धुवाँ बनेर आकाश माथि माथि उड्छन् अनि खरानी खोलाले बगाएर लान्छ, तर मुटुमा अमिट छाप छोडेर अल्छिरहन्छन् ती मान्छेका यादहरू। अनन्तसम्म खिल बनेर दुखिरहन्छन्। हामीहरू पीर व्यथाहरू बिर्सिएर डाँस खोलामा रमायौं। पिकनिकको नाममा आफूले आफैलाई भुल्यौं। डाँस खोलाको माथि चिसा पानीमा पुग्नुपर्ने रहेछ। जाडोले गर्दा मेरो खुट्टाको छाला फुट्न थाल्यो। बगरै बगर जाँदै गर्दा गिट्टी कुटेको आवाज सुनिन्थ्यो। पर पर ससाना कटेरा देखिन्थे। धुवा फुतफुताइरहेका कटेरा देख्दा हाम्रो क्याम्पका मान्छेहरू होला भन्ने लाग्थ्यो। हो पनि रहेछन्। छेउमा पुग्दा थाहा पाएँ हामी मात्र कहाँ हो र अरू पनि धेरै थिए पिकनिकमा रमाउन आउनेहरू। समूह समूहमा मान्छेहरू छरप्रष्ट बाँडिएका थिए डाँस खोलाको बगरमा। साथीहरू रमाउँदै हिँड्दै गर्दा मेरो खुट्टा लुला भइसकेका थिए। बाटामा चप्पलको लोतीले खुट्टाको बुढियाउला रातो भइसकेको थियो। देव साइकल डोराउँदै छिटो छिटो हिँडिरहेको थियो। देवले डोराउँदै गरेको साइकलमा पिकनिकका सामान थिए। बगरका ढुङ्गाका पैताला ठोकिँदा बेसरी दुख्यो। एकछिन थचक्क ढुङ्गामै बसेँ। केही बेरमा फेरि उठेँ, हिँडेँ। खोला तरेर पारी जाँदै गर्दा मेरो चप्पल चुडियो। जाडोले थरथरिएकै थिए। चुडिएको चप्पलको फित्ता बनाउन म डोरी खोज्न थालेँ। देव आइपुग्यो। म छक्क परे। लाजले रातो पिरो भए। के भयो, उसले सोध्यो। म अकमक्क परे। के बोल्नु भएर बोल्नै सकिनँ। चप्पल चुडियो भन्न पनि लाज लाग्यो। नबोली उभिरहे। देवले चप्पल चुडेको देखिहाल्यो। डोरीको फित्ता बनाइदियो। केही बेर हिँडेपछि पिकनिक स्पट आइपुग्यो। म त बेसरी थाकेछु, थुचुक्क बसे। अरू साथीहरू दाउरा खोजेर ल्याउँदै थिए। क्लास क्याप्टेन बिरमान मासु काट्न थाले। देव र कविताले अघेनो खोस्रिएर आगो सल्काउन थाले। ढुङ्गा राखेर चुलो बनाए। चुलोबाट आएको धुवा डाँस खोलाको आकाशतिर दौडिन थाल्यो। अस्याङ फस्याङ गर्दै गोरेर हर्के सुब्बा आइपुगे। बिहानको 9 बजिसकेछ। खाजा खाने बेला भएको थियो। गोविन्द सरले सबैलाई बोलाए र सबैजनालाई भने खाजा खान सबैजना लाइनमा बस्छ। सरको आवाजसँगै सबै आफ्नो झोला खोज्न थाले। एकैछिनमा स्टिलको गिलास र थाल बोकेर साथीहरू लाइनमा बसे। मैले पनि झोलाबाट गिलास र थाल झिकेँ। गिलास थालमा ठोकिहाल्यो। आवाज झोला बाहिरै आयो। ट्वाङ्ग। खाजामा चिया र मुरै रहेछ। चियामा हालेर मुरै खाएँ। मिठो लाग्यो। फेरि चिया पिउन मन लाग्यो। सकिएछ। फेरि सबै कामतिर लागे। मेरो भागमा आलु काट्ने काम पर्यो। रोमा नाच्न थाले। देव र बिरमान भात पकाउन थाले। ज्ञानु राई फोटो खिच्न थाले। मलाई पनि फोटो खिच्न रहर लाग्यो। देवलाई पुलुक्क हेरे। देवले पनि हेर्यो, थोरै मुस्कुरायो। कवितालाई हेरे, ऊ त नाच्दै रहेछ। यसरी कुदेर आइपुगे। मेरो हातमा च्याप्प समातेर तान्दै भने, नाच्न आइजन भो, मलाई त आउँदैन, त आफै नाच्न। छेउमा बसेकी मालाले जबरजस्ती तान्दै उठाइहाले। काउकुती लाग्यो। जिब्रो बाहिर निस्केला चाहिँ भयो। आङ तनक्क तन्काए। करे लाग्यो। नाच्न तम्सिए। गीत थियो। उडी उडी गएछ मन चियाबारीमा। कविता आफ्नै सुरमा थिए। खुट्टा हल्लाएँ, कम्मर बिस्तारै मर्काउँदै नाच्न थालेँ। नाच्दै गर्दा मेरो नजर देवमा पुगेर ठोकियो। लाजले भुत्तुक्कै भए। म नाचेको हेरिरहेको रहेछ उसले। देव पनि मसँगै आएर नाच्न पो थाल्यो। एकछिनपछि अर्को गीत बज्न थाल्यो। मन मेरो फुरुङ्ग भो लाली ओठैमा। नाच्दै गर्दा देवले मेरो नाच राम्रो भनेर फुर्कायो। ऊ आफै पनि कति राम्रो नाच्दो रहेछ। गोविन्द सरले फेरि बोलाए। भात पाकिसकेछ। सबैजना अघि झैं लाइनमा बसे। भात खाँदै थियो। देव भातको थाल बोकेर मेरो छेउमा आयो। सुँगुरको मासु र भात थालभरि थियो। सुँगुरको मासु खुब मन पर्दो रहेछ उसलाई। म चाहिँ कुखुराको मासु खाँदै थिएँ। देवले सुँगुरको मासु मेरो थालमा हाल्दै भन्यो, चाख न। छि, के गरेको, म सुँगुरको मासु खान्न, रिसाए चाहिँ गरी बोले। देवले कर गर्यो, खाऊ न खाऊ, कुखुराको भन्दा मिठो हुन्छ। मैले पनि खाइदिएँ। तर खै कस्तो थियो, स्वाद थाहा पाइन। देवले कति मिठो गरेर खाएको हेरिरहँ लाग्यो। ऊ भित्र पसेर यस्तो ठाउँमा बस्यो कि न निकाल्न सक्छु न त अरू कसैलाई राख्न सक्छु। खाँदा खाँदै पनि मनमनै देवप्रति मिठा भावनाहरू पोखिन थालेका थिए। म यस्तै के सोचिरहेको थिएँ। देव पनि सायद भावनामा बगेको थियो। ओइ गङ्गा, तिपाले कराउँदै आएर सातो लगी। मेरो थालमा भात आधाभन्दा बढी थियो। ऊ कराउँदै थिए, कता हराइछ, छिटो खान, नाच्नुपर्छ। अनि देवले खाइसकेछ। मैले हतार हतार थालको भात रित्ताएँ। खोलामा थाल र बटुका माझे ओठ चिल्लो भयो। ज्ञानु राई फोटो खिच्नमा व्यस्त देखिन्थे। मेरा यी रङ्गीन पालहरूलाई सम्झनामा कैद गरिराख्न मन थियो। फोटो खिचाउने रहर थियो। देव साथीहरूसँग कफिँदै थियो। उसैको छेउमा गए। एकछिन रोकिए। देवको कानमा बिस्तारै साउती गरे। देव, फोटो खिचाउन। ऊ चुपचाप सहमत भयो। मेरो मनको रहर बुझेछ। मैले ज्ञानु राईलाई बोलाएँ। देवले मेरो कुममा दाहिने हात राख्यो। मलाई अप्ठ्यारो लाग्यो। शरीर चिरिङ्ग भयो। काउकीतिर लाजले गाला रातो भयो। ल रेडी भन्दै गर्दा म खिच्छ हाँसेँ। किचिक्क बिजुली चम्की चाहिँ गर्यो। देव साथीहरूसँग गयो। म रोमा भएको ठाउँमा आएँ। सरले घर जाने बेला भयो भन्दै थिए। रोमा अटेर गरी नाचिने रही। क्याप्टेन बिरमान साइकलमा भाँडा हाल्दै थिए। घाम डुब्दै थियो। डाँसखोलो आफ्नै धुनमा शान्तसँग बग्दै थियो। बास बस्ने तर्खरमा रहेका चराहरू चिरबिराइरहेका थिए। हामी बिस्तारै घर फर्किँदै थियौँ। फर्कँदै गर्दा कुवा आइपुग्यो। कुवा सानो थियो तर पानी साह्रै मिठ्यो। दाउरा खोजेर या मलामी फर्केर आउँदा पानी खाने कुवा यही थियो। मैले पनि रुखको पातमा पानी उगाएर घटघट पिएँ। कुवा छेउमा बसेर पानी पिउँदै गर्दा एक वृद्ध आमालाई देखेँ। भुइँमै थचक्क बसेकी थिइन्। नानी कति बज्यो, उनले सोधिन्। पाँच बज्यो, मैले भने। च्याउ र निगुरो टिपेर आएको हो आमा। हो नानी भन्दै उनले सुर्ती सल्काइन्। आमा, तिम्रो सेक्टर कुन हो, धुवा पुत्याउँदै भनिन्। सेक्टर ए हो नानी, मेरो। एक्लै आए कि, फेरि सोधे। अरू आइमाईहरू पनि थिए, मेरो सेक्टरका होइनन्। दाउरा खोज्दै गर्दा समितिले खेदाएर फर्के। हो र आमा, अनि तिमीलाई चाहिँ केही गरेनन्। उनको अनुहार अँध्यारो भयो। समितिका मान्छेले मलाई पनि लौरी लौराले हिर्काए। सुक्क सुक्क गर्दै थिएन। आँसु आँखाको डिल हुँदै खस्से भुइँमा। बजियाहरूले म बुढीलाई पनि छोडेनन्। ल जाउँ आमा, मैले भने। उनी जुरुक्क उठ्न खोज्दै गर्दा भुइँमै थचारिन्। उठ्नै सकेनन्। कहिल्याउ त्यो निगुरो र च्याउ म बोकिदिन्छु। बिस्तारै उनलाई डोर्याउँदै हिँडाए। स्कुलको चौरसम्म सँगै आयौं। ल ल्याऊ आमा, तिम्रो निगुरो र च्याउ, म साथीहरूसँग जान्छु। लौ बरै तिम्रो भलो होस्, आशिष दिँदै उनी आफ्नो बाटो लागिन्। म साथीहरूलाई भेट्टाउन दौडिएँ। देवले पर्खिरहेको रहेछ। किन ढिलो गरे कि, सोधिहाल्यो खुट्टा दुखेर। वास्तवमा मेरो खुट्टा शून्य जस्तो भएर दुखिरहेको थियो। देव र म सँगै घर आयौं। घर आइपुग्ने बित्तिकै पर्लक्क पल्टे। थकानले गर्दा छिट्टै निदाएछु। भोलिपल्ट उठ्दा घाम छिप्पिसकेछ। बाउले भात खान बोलाउँदा मात्र भ्युन्छे। आइतबार उसै पनि बिताएको दिन। थाकेछु। स्कुलको लुगा धुन पनि अल्छी लाग्यो। नधोए पनि नहुने भएको एक जोर पनि मैलिएको थियो। बल्ल तल धोएर सुकाएँ। आँगनमा घाम तापेर बाउसँगै बसेँ। साँझ पर्न लागेको थियो। कोइराला बाको घरबाट अचानक रोएको चिच्च्याएको आवाज आयो। हाम्रो घरै अगाडि छ उनको घर। बाउ जुरुक्क उठेर उतैतिर कुदे। म आँगनमा बसिरहेँ। एकैछिनमा बाउ आत्तिँदै आए। के भएछ बाउ, मैले हतारमै सोधेँ। टाउकोबाट टोपी निकाल्दै बाउ बोले, कोइराला बा सकिएछन्। उनी थचक्कै भुइँमा बसे। म दौडेर कोइराला बाको घरतिर गएँ। सबै रुँदै थिए, सेक्टरका मान्छेहरू भेला भइसकेका थिए। मैले भित्ताको बार च्यातेर हेरेँ। कोइराला बा गहिरो निद्रामा निधाएका जस्ता देखिन्थे। एकछिन उनको निश्चल अनुहारमा पिलिक्क हेरेँ। निधारमा सिक्का टाँसेको थियो, दिएको उज्यालोमा सिक्का टिलिक्क टल्केको थियो। मेरो आँखाबाट तर्र आँसुका थोपा खसिहाले। त्यस रात निद्रा लागेन। कोइराला बा झलझली आँखामा आइरहे। जहिले पनि आँगनमा बसेर रामायण पढिरहन्थे, मलाई आफ्नै नातिनी जस्तै गर्थे। कोइराला बा बाहुन थिए, तैपनि हामीलाई अरूले जस्तो सानो जात भनेर हेपेनन्, छिछिर दुरदुर गरेनन्। उनकी नातिनी दुर्गालाई जस्तै मलाई पनि असाध्यै माया गर्थे। दुर्गा र म खेल्ने हाम्रो आँगन एउटै थियो। कोइराला बा हाम्रो सम्झनामा मात्र रह्यो, अब शून्य हुने भयो। भोलि बिहान स्कुल गएँ। क्लासमा बसे पनि पटक्कै पढ्न मन लागेन। खाजा खान घर गर्न फर्कन पनि मन लागेन। यति बेलासम्म त कोइराला बा खरानी भइसके होलान्। क्लासमा पनि उनीहरूलाई सम्झिरहे। त्यही डाँस खोलाको बगर त भने बिचरा कोइराला बाको अब बस्ने ठाउँ। पछाडिको बेन्चमा देव चित्र बनाउँदै रहेछ। देव पनि खाजा खान गर्न घर गर्न गएछ। छेउमै गए, उसले मलाई पुलुक्क हेर्दै बोल्यो, के भयो गङ्गा, सन्चो भएन? कोइराला बा मरे। को कोइराला? मेरो घर अगाडिका कोइराला बा, असाध्यै माया गर्थे हामीलाई। संसारको रीत नै यस्तै हो, देवले भन्यो। तर उसको मन भने बनाउँदै गरेको चित्रमै थियो। चित्रमा खङ्ग्रङ्ग परेको रुखमुनि एउटी केटी घोप्टो परेर बसेकी थिए, लामो रेल आउँदै थियो। चित्रको मुनि देवले लेख्यो, तुम कब आओगे? तिमी कति राम्रो चित्र बनाउँछौ है देव, मैले भने। देवले सोध्यो, मन पर्यो? मैले टाउको हल्लाएँ। ऊ मुसुक्क हाँस्यो। देवको चित्र हेर्दै गर्दा पिकनिकमा फोटो खिच्ने ज्ञानु राय आए, फोटो ल्याइदिएका रहेछन्। फोटो दिँदै 10 रुपियाँ मागे। फोटो हेर्न अरू पनि आए। देव र मेरो युगल फोटो देवको हातमा थियो। मैले फुत्त तानिहाले। फोटोमा देव थोरै हाँसेछ, मेरो भने पुरै हाँसो आएछ। ऊभन्दा म अलिक होची देखेँ। देवले मेरो दाहिने कुममा हात राखेर होला म ऊभन्दा होची नै देखिएछु। टिनिन्न घन्टी बज्यो। हेर्दै गरेको फोटो कसैले नदेख्ने गरी किताबको बीचमा घुसारे। रुमाले हेर्न जिद्दी गर्दै थिए। देवसँग छ भनिदिए। सर आउने बित्तिकै क्लास सुरु भयो। पढ्ने कसैलाई जागर थिएन। सरको आँखा छली छली, पिकनिकका फोटो हेर्नमै मक्क थिए सर। कसैको पढाइमा ध्यान थिएन, सर आफ्नै सुरमा पढाउँदै थिए। म पनि लुकी लुकी खाताको पन्ना पल्टाएर फोटो हेर्थेँ। फोटो हेर्दै के सोचिरहेकी थिएँ। सरले कसो कसो देखिहाले अनि फोटो मागे। नदिउँ कसरी, दिँदा लाज मर्दो हुनेछ। दोस्रो पटक मागेपछि दिए। सरले त त्यो फोटो लिएर सबैलाई देखाइदिए। म लाजले राति भएँ। बेन्चमा घोप्टो परे। सबैले मलाई नै हेरिरहेका थिए। म भने लाजले एउटै डल्लो भएर नजर उठाउन सकिनँ। सरले राम्रै गरेछन् भन्ने लाग्यो। त्यही दिनदेखि मेरो प्रेम सार्वजनिक भयो। अब लुकी लुकी देवलाई हेर्नु नपर्ने भयो। सरलाई मनमनै धन्यवाद भने। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
जाऊ मैं दो मेरे हारी,
शनिबारको दिन स्कुलमा आधा दिन मात्र पढाइ हुन्छ, पूरै दिन पढाइ हुँदैन। स्कुल जाँदै गर्दा फिल्मको पोस्टर टाँसेर रिक्सा फर्किँदै गरेको भेटेँ। टाँसेका पोस्टर हेर्दै गर्दा स्कुल जानै मन लागेन। साना केटाकेटीहरू हुरुरु रिक्साको पछि पछि कुदे। फिल्मको नाम अल्लारे रहेछ। पथरीको कञ्चन चलचित्र हलमा शनिबार कन्सेक्सन सो हुने पोस्टरमा लेखिएको थियो। सोचे देवलाई भनेर उसँगै फिल्म हेर्न जान्छु। देवलाई बाटोमै भेट्यौं। सुटुक्क भने फिल्म हेर्न जाउन, तर देवले मानेन। जाउन देव, मैले कर गरे। अनि स्कुल, आज स्कुलबाट भाग्ने, मैले भने। सोमबार सरले पिट्छ नि त फेरि, बिरामी भयो भने एउटा बहाना बनाउला। देवले बल्ल सहमति जनायो। म खुसी भएँ। बाटोभरि फिल्मका कुरा गर्दै गयौं। फिल्म हलमा पुगेपछि देवले टिकट लियो। टिकट हात परेपछि मेरो खुसी दोब्बर भयो। केही बेर बस्दै गर्दा गेट खोल्यो। अरूसँगै भित्र छिर्यौं हामी पनि। फिल्म सुरु भएपछि सबैले ताली बजाए, मैले पनि बजाइदिए। फिल्म हेर्दा हेर्दै देवले मेरो हात समायो। फिल्मको कथा के थियो भन्ने नै ख्याल गरिनँ मैले। गीत बज्दै थियो। रातो टिका निधारमा टलक्क टल्कियो। छातीभित्र मायाको आगो सल्कियो। देवमा मात्र ध्यान गएछ। उसको स्पर्शभित्र म हराएकी थिएँ। गीतपछि फिल्ममा ध्यान दिए। देवले पनि मलाई भन्दा फिल्मतिर ध्यान दिन थाल्यो। फिल्ममा हिरोलाई देख्दा हल नै थर्किने गरी ताली बजाउँथे। ढाकाटोपी लगाएर नाचेको हिरो, परर ताली बज्दा हल नै थर्किए चाहिँ लाग्थ्यो। मैले पनि परर ताली बजाए। मजा आयो फिल्म हेर्दा। फिल्म सकिँदा कति छिटै सकियो जस्तो लाग्यो। फिल्म सकिएपछि हलबाट निस्केको भिडमा हामी पनि मिस्यौं। कसैले देख्ला कि भन्ने डर त छँदै थियो। घर फर्किँदा देव र म एक्लै एक्लै फर्क्यौं। लुक्दै लुक्दै बल्ल घर आइपुगेपछि सिधै खाटमा गएर सुते। हातमा टोपी बोकेर बाउ आइपुगे। थचक्क भुइँमा बसेर लामो सास फेरे। के भयो बाउ, मैले सोधे। खाक्क खोक्दै सुर्ती सल्काएर पानी थाप्न पनि जान सक्न छोडे। शरीर बुढो र कमजोर भइसकेछ भने किन जानु पर्यो त, म थापिहाल्छु नि। बाउले मलाई पुलुक्क हेरे। उनले तानेको सुर्तीको धुवाले मलाई खोकी लाग्यो। मैले खोक्दै भने, ए बाउ, तिमीलाई कति भन्नु सुर्ती धेरै खानु हुँदैन भनेर। नखाएर के गर्नु र, यही सुर्ती त सम्म भुलाउने साथी, म चाहिँ तिम्रो कोही होइन र। बाउले सुर्ती भुइँमा फ्याँक्दै बोले, त मेरो प्राण होस्, मेरा आँखा होस्। हातमा चोट लाग्दा आँखाले देख्छ, आँखामा आँसु आए हातले पुछिदिन्छ, बुझिस। यी बाउ पनि कहिलेकाहीँ के भन्छन् के। मेरो आँखा रसाए। लामो सास लिँदै फेरि बाले सुर्ती सल्काए। सुर्ती सल्काउँदा देखे बाउको नङ फुलिसकेछ, हातभरि चाउरी परेका थिए। दस क्लासको परीक्षा नजिकै थियो। म पढ्न बसेँ। खै किन हो, पढ्न मन लाग्दैन आजकल। पढ्न बस्यो कि देवको मात्र याद आउँछ। देव सागरभन्दा ठूलो मन भएको संसारकै राम्रो र असल मान्छे लाग्न थाल्यो। एक्लै बस्दा कैयौं सपनाहरू सजाउन थालिसकेकी थिएँ। एकहोरो माया गर्न थालिसकेकी थिएँ उसलाई। थाहा छैन देवले मलाई माया गर्छ वा गर्दैन, कहिल्यै सोधिनँ मैले। मेरो माया लाग्छ कि लाग्दैन भनेर सोध्ने आँट पनि कहिल्यै आएन। अजम्बरी यो प्रीतिको नाता युगौं युगसम्म देवसँगै गाँस्न मन लाग्यो। वैशालु यो जौवन देवकै लागि साँच्न मन लाग्यो। मेरो माया उसको केमा अल्झियो थाहा छैन, तर यादले कहिल्यै छोडेन। उसको याद आउँछ त म के गरौं, सम्झिँदा आँखा भावुक हुन्छ त म के गरौं। भुल्न केही गरिन सक्ने भए उसको यादले अतीतले हर क्षण तडपाउँछ त म के गरौं। बाँसले बारेको बारको चेपबाट बाहिर हेरे, जुनकिरीहरू मात्र देखे। मेरो घरको आँगनमा दिप दिप उज्यालो छर्दै वरिपरि घुमिरहेका थिए। मौसम फेरिए झैं जिन्दगीका रंगहरू आफै फेरिँदै थिए। पुष महिना, बाउ र म न्यानो घाम तापेर बसिरहेका थियौं। सोमबारदेखि मेरो परीक्षा चल्दै थियो। हिजो साँझ बाउको अवस्था देखेर पढ्न मन लागेन, अहिले पनि पढ्न मन छैन। बाउ स्फूर्ति सल्काउन भित्र गएर मुखभरि धुवा उडाउँदै घामतिरै आए। आएर पहिलेको चकटीमा बसे। म भने गणितको पाठ सिक्दै थिएँ। रातिदेखि बाउलाई खोकी र दमले गाह्रो पारेछ। खकारसँगै रगतका फाल्सा फाल्सा खोक्थे। मरिज पनि सकिएछ, तातो पानी बनाएर दिए। बाउले चुरुप चुरुप तातो पानी पिए। मैले पनि पिएँ अलिकति। बाउ तिमीलाई खोकीले साह्रो पार्यो जस्तो छ, बाउतिर हेर्दै भने। आङ तनक्क तन्काउँदै बाउ बोले, यस्तै हो, बुढो पनि त भयो, अब अस्पताल पो जाने हो कि बाउ, भइगयो ठिक हुने भए आफै ठिक हुन्छ, भोलिदेखि परीक्षा छ, साह्रै अप्ठ्यारोमा परे, न कसैलाई बिर्सिएर ठिक हुन्छ न कसैलाई सम्झिएर, मन भारी भयो, किताब पल्टाएँ, पढ्न पटक्कै मन लागेन, किताब र खाताहरू खाटमा छरपष्ट छन्, आफूले आफैलाई खुसी बनाउने गाह्रो हुँदो रहेछ, देवसँग सपनाको संसार सजाएको छु, जीवनका कथाहरू मनमा लेखेकी छु, देवसँग बिताएका प्रत्येक यादहरू असरल छन् मनभरि, भनिन्छ मायाको सुरुवात हेर्ने आँखा हुन्, त्यो मनले बुझ्छ, तर सजाय पाउने भनेको मुटु रहेछ, देवलाई अठ्यारो राखेको छु त्यही मुटुमा, बेला बेला उसको सम्झनाले चस्किन्छ मुटु। एकातिर देव छ, अर्कोतिर बाउ, देवको एउटा कथा छ, बाउको व्यथा अर्कै छ, आँखामा आँसुको ढिक्का जम्यो, भर्खर मात्र छिमेकी कोइरालाबा बितेको घटनाले मन पोल्न छोडेको थिएन, बाउलाई पनि सन्चो छैन, मन चिसो भयो, बेलुका भात खान बसे, दुई गाँसभन्दा बढी निल्न सकिन, खानै मन भएन, पानी घट घट पिएर उठे, परीक्षाको पहिलो दिन बिहानै उठे, कपडा लगाएर स्कुलतिर लागे, के लेखेर फर्किने हो थाहा छैन, बेलुका पढेको कति पनि सम्झना छैन, सम्झने कोसिस गरे, अह दिमाग शून्य छ, खाली दिमागले के लेख्नु थियो र, तर पनि परीक्षा दिन नजाउँ कि भन्ने सोच आएन। रोल नम्बर अनुसार परीक्षा हल छुट्याइएको थियो, कविता र म एकै कोठामा पर्यो, देव अर्कैमा परेछ, परीक्षा सुरु हुन अझै 20 मिनट बाँकी थियो, परीक्षा हलको गेट छेउमा उभिरहे, कविताले मलाई देखिछ, कुदेर आइपुगे, तैँले त खुब पढिस होली, कविताले भने, मैले कपाल मिलाउँदै भने, अलिअलि मात्रै, सन्चो छैन जस्तो देखिन्छस् नि, रातभरि पढेस् कि क्या हो, होइन सन्चै छु, मनको व्यथा कसलाई के थाहा, डाँटिदिएँ उसलाई, आफ्ना कुरा भन्न ठिक लागेन, मलाई त इङ्ग्लिस पटक्कै आउँदैन, सिकाइदिए है, उसले भने, मैले मुन्टु मात्र हल्लाएँ, म भने देवलाई खोज्दै थिएँ, कतै देखिनँ, तँलाई थाहा छ, कविताले हाँस्दै भने, के कुरा नभनी कसरी थाहा हुन्छ, मैले भने, केटीहरू खिति तिति हाँसेर भन्दै थिए, देव स्कुल छोडेर हिजो राति बागलुङ गए अरे काम गर्न, देवले स्कुल छोडेर कसले भनेको हो, म त झसङ्ग भएँ, देवको साथीले, म किङ्कर्तव्य विमूढ भएर उभिरहेँ, रिङ्गटा लाग्ला चाहिँ भयो, आफू उभिएकै ठाउँ भाष्य चाहिँ लाग्यो। केही बेर पछि थाहा पाएँ, कविता मलाई चिथोरेर गइसकेछ, परीक्षा कोठाभित्र छिर्ने घन्टी लाग्यो, घन्टीको आवाजले झसङ्ग झस्के, थचक्क बसेको ठाउँबाट उठेर परीक्षा कोठाभित्र छिरे, पुरै अँध्यारो देखेँ, कविताले भनेकोमा विश्वास लाग्दै लागेन, हातमा पेपर हल्लाउँदै चिटिक्क देखिने हरिसर क्लासमा बसे, कान नै रनन्न हुने गरी परीक्षा सुरु हुने घन्टी बज्यो, परीक्षा सुरु भएपछि सबै मौन भए, शान्त भयो क्लास, म घोप्टो परेर बसिरहेँ, सबैले मलाई जित्न खोज्दै थिए, तर व्यवस्थाले म एकपटक हार्दै थिएँ, मेरो ध्यान परीक्षामा थिएन। के भयो गङ्गा, सरले मेरो छटपटी बुझे चाहिँ सोधे, व्यथा दबाएर मुस्कुराउँदै भनिदिए, ठिक छ सर, घन्टा घन्टामा लाग्ने घन्टी दुई पटक लागिसक्यो, तर मैले लेख्न सकेको केही छैन, सम्झी सम्झी लेख्न पनि जाँगर लागेन, एकछिनपछि लामो घन्टी बज्यो, कापी सरलाई दिने बेलामा देखेँ, प्रश्नमा आउँदै नआएको हिसाब पो गरिएछु, परीक्षा सकिएपछि देखेर पो के पो गर्नु थियो र, कापी सरलाई बुझाएर बाहिरिँदै गर्दा लेप्चा सर आइपुगे, उनले मलाई धेरै माया गर्छन्, लेप्चा सरले सोधे, परीक्षा कस्तो गरिस्, म अक्कमक्क परे, केही नबोली निस्केँ, स्कुलबाट निस्केर सिधै देवको घर गएँ, साना केटाकेटी घर अगाडि उफ्रिँदै थिए, एकछिन उभिएर हेरेँ, अल्मलिँदै देवको दैलासम्म पुगेँ, देव ए देव, भित्रबाट कोही बोलेन, घरभित्र पसे, बिरालो कुदेर आयो, आङ्सिरिङ्ग भयो, पुच्छर हलाउँदै बाहिर गयो, धुवाले घरै अँध्यारो भएको थियो, गएर चुलोमा हेरेँ, देवकी आमा भुखरी सल्काउँदै रहेछन्, अनुहारमा कोइलाको कालो मोसो दलिएको थियो। आमा, मेरो बोली सुनेर मुन्टो हल्लाउँदै मलाई हेरिन् उनले। देव खोइ आमा, मैले सोधेँ। सायद मेरो सोधाइमा हतार थियो। उनी बोलिनन्, बर्र आँसु झारिन्। के भयो आमा, फेरि सोधेँ। सबैले हेपे, छिसिएर दूर दूर मात्र गर्छन्। धेरै पैसा कमाउँछु भन्दै हिजो राति नै बागलुङ गयो। मैले नजा भनेको सुनेन, उल्टो हत्केलाले आँसु पुस्दै उनले भनिन्। मन अमिलो भयो, चित्त दुख्यो देवसँग। एक वचन जान्छु पनि भनेन। बिरामी आमालाई छोडेर कसरी जान सकिस्? त पापी रहेछस् दैव। देव, तँलाई आमाको पाप नलागोस्। मैले मनमनै भने, म त एक कोरिय छु। आमाले जससँग बनाइन्, चिया पिउने नानी? बुवा आमा पर्दैन। म जुरुक्को उठेर हिँडेँ। हिँड्दै गर्दा उनी भनिरहेकी थिइन्, चिन्ता नगर नानी, नसक्ने भएपछि सबैले छाड्छन्, अब सासले मात्र छोड्न बाँकी छ। सरासर घरमा पुगेर खाटमा पल्टिए। मन भत भती पोल्यो। कति कठोर रहेछ देवको मन। कम्तीमा एक वचन जान्छु त भन्नु पर्थ्यो, म रोक्ने त थिएन नि। मैले उसलाई भित्रैदेखि माया गरेकी थिएँ। उसको मनमा मेरो माया अझै पलाएको रहेनछ। म सोचमग्न थिएँ। फुत्त बाउ आइपुगे। भित्र छिर्ने बित्तिकै सोधिहाले, परीक्षा कस्तो गरिस्? राम्रै गरेँ बाउ। राम्रै भएछ, ल भात खान आइज। बाउले खोक्दै बोलाए। म एकछिनमा खान्छु, तिमी खाऊ। उमेरमा अलि बढी भोक लाग्छ, आइज तात्तै खा। छोरीको माया, बाउले अलिक कर नै गरे। अहिले पछि खान्छु के, तिमी खाऊ न। बाउ भात खान थाले। म भने देवलाई नै सम्झेर टोलाइरहे। एक दुई महिनामा देव फर्किएला। मेरो मायाले नताने पनि आमालाई सम्झेर त आउला। मन बुझाउने कोसिस गरे। टोलाउँदा टोलाउँदै कुटुक्क तल्लो पेट दुख्यो। टोयलेट गएँ, रगत बग्यो। म त महिनावारी भएछु। म पहिलोपल्ट महिनावारी हुँदाको क्षण बिर्सन सक्दिनँ। घरदेखि टाढा बसेकी थिएँ। डर र लाजले भरिएको बेला रगत देख्दा मन आत्तिन्थ्यो। पछि बल्ल थाहा भयो, महिनावारी महिलाहरूको प्राकृतिक प्रक्रिया रहेछ। त्यति बेला प्रशस्त पोसिलो खानेकुरा थिएन। अहिले खाना प्रशस्त छ, तर खानै मन लाग्दैन। कमजोर भएछु, दुब्ली र पातली भइस भन्छन् सबैले। पहिलाको भन्दा दुब्ली त भएकै छु, तर स्वास्थ्यमा नै असर गर्ने गरी दुब्ली पनि भएकै छैन। कहिलेकाहीँ मन निराशामा डुबेको बेला अनुहारको रङ फिक्का हुँदा बिरामी झैँ देखिन्छु। अहिले झन थपियो व्यथा। टाउको दुखेको व्यथा भए पो दबाई खाँदा ठिक हुन्छ। मन नै दुखेपछि कुनै दबाईले पनि नछुँदो रहेछ। देवले खुब मन दुखाएर गयो मेरो। उसलाई पाउने औषधि झन टाढा पुग्यो। बिर्सने औषधि अझै बनेन छ। म पनि कति मूर्ख रहेछु, कहिले नपाउने जुनलाई देखेर चाह गर्छु। जुन, तिमी त्यहीँ ठिक छौ। सम्झनेहरू पो सम्झन्छन् यहाँ, बिर्सनेहरूले त कहाँ सम्झन्छन् र। रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 को चौथो श्रृंखला वाचन हामीले आज यहाँसम्म गर्यौं। यहाँसम्म आइपुग्दा उपन्यासको विषय निकै पेचिलो देखिएको छ र कारुणिक बन्न पुगेको छ। यो उपन्यासको बाँकी श्रृंखला वाचन अर्को साता फेरि लिएर हामी आउनेछौं। रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 को चौथो श्रृंखला वाचन आज यति नै। अर्को सातासम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्रि।